नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमेल सिन्हा। गएको सोमबारदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण अत्याधिक बढ़ेको छ, जसका कारण आँखा पिरो हुने, घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्याहरू व्यापक रूपमा देखा परेका छन्। वायु प्रदूषणले खतराको तह नै पार गरेपछि खास गरी बाल बालिका वृद्ध अवस्थाका मानिसहरूलाई निकै असहज भइरहेको छ। स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप समेत बढ़ेको छ। काठमाडौँ सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित शहर समेत बन्न पुग्यो। बुधबार भने प्रदूषणको मात्रा झनै बढ़ेर खतराको तह समेत पार गर्यो। आईक्यू इयरको तथ्याङ्क अनुसार अहिले बिहानको समयमा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर 216 रहेको छ, जुन तथ्याङ्क प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बर हो। आईक्यू इयर 100 देखि 150 संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ, त्यसै गरी 151 देखि 200 अस्वस्थ, 201 देखि 300 निकै अस्वस्थ र 301 भन्दा माथि मापन भएमा खतराको तह पार गरेको मानिन्छ। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धूलो र उपत्यकाका आसपासका विभिन्न जंगलमा भएको आगलागीको धुवाका कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरूले बताएका छन्। काठमाडौँ उपत्यका सहित देशका अन्य शहर समेत वायु प्रदूषणको चपेटामा परेको अवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढ़ेसँगै उच्च सतर्कता अप्नाउन सबैलाई आग्रह पनि गरेको छ। आजको अन्तर्संवादमा हामी वातावरण प्रदूषणको विषयमा केन्द्रित भएर वातावरणविद भूषण तुलाधरसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद।
काठमाडौँ उपत्यका सहित देशभर वायु प्रदूषणको जोखिम अहिले निकै उच्च भएको छ। तथ्यले अहिले पनि काठमाडौँ उपत्यका विश्वकै पहिलो प्रदूषित शहरका रूपमा देखाइरहेको छ। के कस्ता कारणले यसरी वायु प्रदूषण बढ़ेको हो? अहिले किन यस्तो अवस्था आउन पुग्यो? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
मियाले अघि भन्नुभयो जस्तै यसमा अहिले बढ्नुमा चाहिँ दुईटा कारण छ। एउटा भनेको घडेलो भयो, जुन अक्सर मानव सिर्जित कारण हो। धेरै जस्तो डढेलो 90% भन्दा बढी डढेलो भनेको मानवीय कारणले नै हुने गर्छ। दोस्रो भनेको प्राकृतिक कारण, पानी पर्या छैन। गएको जाडो महिनामा पनि जति पानी पर्ने हो त्यसको करिब करिब 20% मात्रै पर्यो भनिन्छ, र अहिले पनि धेरै भयो, एक महिनाभन्दा बढी भयो, राम्रोसँग पानी पर्या छैन। र दोस्रो, हावा पनि राम्ररी बहन पाएको छैन, जसले गर्दाखेरि प्रदूषण जहाँको त्यहीँ बस्यो, र विशेष गरेर काठमाडौँ जस्तो फेरि कचौरा आकारको उपत्यकामा त त्यसले प्रदूषणलाई जमिन मुनि नै जमिन निर भनौँ राख्ने गर्छ, त्यसैले पनि प्रदूषण बढेको हो। यद्यपि प्रदूषण भनेको त जहिले पनि छ काठमाडौँमा लगायत देशका अन्य भागमा पनि। काठमाडौँमा अहिले तपाईँले भन्नुभएको जस्तै विश्वकै प्रदूषित सहरको नम्बर एकमा अहिले पुगेको हो, तर वर्षभरिको तथ्याङ्क हेर्दाखेरि पनि विश्वको प्रदूषित सहरहरू मध्ये चाहिँ काठमाडौँ पर्छ। नम्बर एकमा सधैँ पर्दैन, तर विश्वको प्रदूषित सहरहरू मध्ये नै काठमाडौँ पर्ने गर्छ, र त्यसले स्वास्थ्यलाई वर्षभरि नै र दीर्घकालीन रूपमा पनि असर गरेकै हुन्छ।
यस किसिमको प्रदूषणले मानवीय जीवन, पशु पंक्षी र पर्यावरणमा के कस्तो असर पार्न सक्छ? अहिले त अब जलवायु परिवर्तनका कुराहरू पनि भइरहेका छन्, प्रदूषण नियन्त्रण गर्ने, पर्यावरणको संरक्षण गर्ने कुराहरू पनि उठिरहेका छन्। अहिले त अब विभिन्न पशु पंक्षीहरूलाई पनि सहज हिसाबले बाँच्नका लागि अप्ठ्यारो पर्यो भनेर भनिरहेको अवस्था पनि छ। अझ संवेदनशीलताको हिसाबले त यस्तो प्रदूषणबाट मानवीय जीवन नै खतरामा पर्न सक्ने कुराहरू पनि विज्ञहरूले बताइरहेको सन्दर्भ पनि छ। यहाँ वातावरण विज्ञ भएका हिसाबले यो प्रदूषणबाट जीवनमा के कस्तो क्षति हुन सक्छ? मैले जीवन भनेर मानवीय जीवन, पशु पंक्षी र पर्यावरणको जीवनलाई समेत जोड्न चाहे।
निश्चय पनि हामी सबैलाई असर पर्छ। विचार गरौँ, हामी यो पृथ्वीमा आउँदाखेरि गर्ने सबभन्दा पहिलो काम के हो त भन्दाखेरि सास फेर्ने, र सबभन्दा अन्तिम काम के हो भन्दाखेरि सास फेर्ने। त्यो सास गएपछि जीवन बित्यो, र बीचमा हरेक दिन हामी करिब करिब 25,000 सास फेर्छौँ, र त्यही सास फेर्दाखेरि लिने जुन वायु छ त्यसले नै हामीलाई जीवन दिइरहेको हुन्छ, प्राणवायु भन्छौँ हामी। तर त्यही दूषित भयो भने त्यसले जीवन लिन्छ। त्यो हामीले सास फेर्दाखेरि जुन प्रदूषण तपाईँले आज भन्नुभयो अघि होइन, आज एक्युआई 216 छ भनेर, त्यो भनेको के हो त भन्दाखेरि त्यो हावामा धेरै प्रदूषणहरू छन्, मसिना कणहरू छन्, विभिन्न रसायनहरू छन्, त्यो हामीले लिँदाखेरि त्यसले सबभन्दा पहिला असर गर्ने भनेको त हाम्रो श्वास प्रश्वास प्रणालीमै हो। त्यसैले अहिले धेरैलाई सास फेर्न गाह्रो भयो भनेर अलिकति भन्या, तर त्यो भनेको त अहिलेको लक्षण हो होइन। अहिले सास फेर्न गाह्रो हुन्छ, दुई चार दिनपछि त्यो घट्यो भने अलिकति सहज होला, तर दीर्घकालीन रूपमा के गर्छ भन्दाखेरि त हाम्रो फोक्सोलाई नै यसले ड्यामेज गर्न सक्छ। नेपालमा सबभन्दा बढी मानिस कुन रोगले मर्छ भनेर हेर्ने हो भने तथ्याङ्कले के भन्छ भन्दाखेरि सिओपिडी, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अथवा दीर्घकालीन फोक्सोको रोग, त्यो नेपालको सबभन्दा ठुलो किलर अथवा सबभन्दा ठुलो रोग, र त्यो रोग हुनुमा 75% कारण चाहिँ वायु प्रदूषण हो भनेर भन्ने गर्छ। तर फेरि त्यो प्रदूषण फोक्सोमा सीमित रहँदैन, त्यो मसिना कणहरू फोक्सोबाट रक्त सञ्चार प्रणालीमा जान्छ र रक्त सञ्चार प्रणालीबाट त्यो चाहिँ मुटुमा जान्छ र सबै भागमा पुग्छ। शरीरमा त्यस्तो कुनै अङ्ग छैन, त्यस्तो कुनै प्रणाली छैन जसलाई वायु प्रदूषणले असर गर्दैन। मुटुमा गएपछि मुटुको रोग, इस्केमिक हार्ट डिजिज, त्यो भनेको नेपालमा मृत्यु हुने दोस्रो प्रमुख कारण हो। त्यसमा पनि वायु प्रदूषणको ठुलो हात छ, करिब करिब 34% छ भन्छ। तेस्रो भनेको स्ट्रोक, मस्तिष्कघात, त्यहाँनिर पनि वायु प्रदूषणको हात छ। चौथो भनेको एलआरआई, लोअर रेस्पिरेटरी इन्फेक्सन, निमोनिया जस्ता रोगहरू, त्यहाँ पनि वायु प्रदूषणको हात छ। र पाँचौँ भनेको नियोनेटल डेथ, अथवा कुनै पनि बच्चा जन्मेर 28 दिन पनि बाँच्दैन भने त्यसलाई नियोनेटल डेथ, नवजात शिशुको मृत्यु भन्छ। र नेपालमा जति पनि नवजात शिशुको मृत्यु हुन्छ त्यसको करिब करिब 30% वायु प्रदूषणलाई दोष दिन सकिन्छ भनेर भनिन्छ, अध्ययनहरूले त्यो देखाएको छ। त्यो भन्नुको अर्थ के हो त भन्दाखेरि बिचरा बच्चा त्यो आएर 30 दिन पनि बाँचेको हुँदैन, तर त्यो वायु प्रदूषणको कारण त्यो जन्मिनुभन्दा अगाडि नै त्यसलाई असर गरिसकेका हुन्छ। र यो त भयो मृत्यु मात्रै, तर मृत्यु नहुनेहरूलाई पनि यसले जिन्दगीभर असर गर्न सक्छ। र साथसाथै बच्चाहरूको कुरा गर्दाखेरि त यसले उहाँहरूको मानसिक विकासलाई असर गर्छ, उहाँको बौद्धिक विकासलाई असर गर्छ, उहाँहरूको सिक्न सक्ने क्षमतालाई कम गरिदिन्छ, जसले गर्दाखेरि यसलाई शिक्षामा पनि असर गर्छ। त्यसैले जीवनभर नै असर गर्ने भयो। र साथसाथै
यही सन्दर्भमा मैले थप प्रश्न गर्न चाहे, अहिलेको अवस्थामा अब प्रदूषणले खतराको तह समेत नागेको छ, अथवा भनौं खतराकै नजिक समेत पुगेको अवस्था छ, यो प्रदूषणलाई प्राकृतिक विपदकै रूपमा घोषणा गरेर सुधारतर्फ लाग्नुपर्छ भनेर अहिले यहाँहरू जस्तै विज्ञहरूले पनि भनिरहनु भएको छ। एउटा स्वास्थ्य व्यक्ति पनि प्रदूषणको शिकार भइरहेको अवस्था छ। यहाँले भने जस्तै बालबालिका, वृद्ध अवस्था, गर्भवती, दीर्घरोग भएका संवेदनशील समूहका मानिसलाई त प्रदूषणले झनै ठूलो असर पारेको छ। तर अहिलेसम्म सरकारी तवरबाट सचेतना र सतर्कता अपनाउनका लागि पहल त भएको छ, तर विद्यालयहरू बन्द गरिएका छैनन्, बाल बालिकाहरू प्रदूषणसँग संघर्ष गरेर विद्यालय गइरहेको अवस्था छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न र सुधार गर्नतर्फ तत्काल प्राकृतिक विपदकै रूपमा घोषणा गरेर अगाडि बढ्नुपर्ने हो, या कस्तो किसिमको सुधारतर्फ हामी जान सकिन्छ तत्कालको अवस्थामा?
त्यो एउटा उपाय हुन सक्छ होइन। र काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 भनेर मन्त्री परिषदले पारित गरेको छ। त्यसमा के भनेको छ भन्दाखेरि एक्युआई होइन, जुन इन्डेक्स हामी हेर्छौँ, त्यो 300 नाग्यो भने चाहिँ विपद घोषणा गर्नुपर्छ, र विपद घोषणा गरिसकेपछि गर्नुपर्ने कार्यहरूको सूची छ। त्यसमा तपाईँले भन्नुभयो जस्तो विद्यालयहरू बन्द गर्ने अथवा निर्माण कार्यहरू बन्द गर्ने, कारखानाहरू पनि केही आवश्यक बाहेक बन्द गर्ने, त्यस्ता कुराहरू छन्। अहिले ठ्याक्कै 300 चाहिँ एकदिन कुनै कुनै बेला नाग्या छ, तर नाग्या छैन। जस्तै अहिले पनि हेर्ने हो भने तपाईँले भन्नुभएको छ 216 जति छ भन्नुभयो, र अहिले नर्मली यो बिहान सबभन्दा बढी प्रदूषण हुने हो, र दिउँसो हुँदाखेरि दिउँसोतिर त्यो अलिकति झर्न सक्छ। त्यसैले ठ्याक्कै त्यो कानुनी रूपले नै हेर्ने भन्ने हो भने त्यो बेला भएको छैन। यद्यपि यो चाहिँ त्यो 300 नै कुर्नुपर्छ भने छैन, आपतकालीन यो बेला घोषणा नगरे पनि तपाईँले सरकारले विभिन्न यो नोटिसहरू निकालेर सकेसम्म घरमै बस्ने अथवा सकेसम्म मास्क लगाएर बस्ने जस्ता कुराहरू चाहिँ भन्नुपर्न आवश्यक छ। जहाँसम्म विद्यालयहरूको कुरा छ, अहिले यदि धेरै जस्तो ठाउँमा विद्यालयहरू बन्द नै छन् किनभने यो अहिले विदाको बेला छ, तर विद्यालयहरू बन्द गरेर मात्रै पनि समाधान हुँदैन किनभने बच्चाहरू झन् के हुन्छ भन्दाखेरि बन्द भयो भने बाहिर खेल्न थाल्छन् होइन, घरमै बाहिर खेल्न थाल्यो भने त्यहाँ पनि एक्सपोजर भइहाल्छ, वायु प्रदूषणले उसलाई असर गरिहाल्छ। त्यसैले सबभन्दा महत्त्वपूर्ण काम भनेको त एक वायु प्रदूषणका जुन स्रोतहरू त्यही कम गर्ने, जस्तै अहिले नै भनौँ न डढेलोले धेरै प्रदूषण बढेको छ भने डढेलो अहिले हेर्ने हो भने देशको 200-300 ठाउँमा दिनदिनै डढेलो लागिरहेछ, तर देशको अधिकांश ठाउँमा त डढेलो लागेको छैन नि त, त्यहाँ डढेलो लाग्ने सम्भावना धेरै छ। अहिले नै त्यो डढेलो लाग्ने सम्भावना भएको ठाउँहरू जुन हामी पहिचान गर्न सक्छौँ, त्यहाँनिर त्यो वन जङ्गलमा भएका पात पतिङ्गरहरूलाई सफा गर्न सक्यो भने डढेलो लाग्ने सम्भावना घटाउन सकिन्छ, त्यो आजै गर्न सकिन्छ, भोलि गर्न सकिन्छ, त्यो अहिले गर्ने कुरा हो। त्यसै गरिकन एउटा स्रोतहरू घटाउने भन्यो, दोस्रो भनेको त्यो वायु प्रदूषणबाट बच्ने, त्यो भनेको सकेसम्म बढी मास्कको प्रयोग गरौँ, प्रदूषण भएको ठाउँमा नजाउँ, यो खालको मेसेज सरकारले सर्वसाधारणलाई दिन आवश्यक छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले वातावरण प्रदूषणको विषयमा केन्द्रित भएर वातावरणविद भूषण तुलाधरसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब चालु आर्थिक वर्षको बजेटमा समग्रमा वायु प्रदूषण नियन्त्रणमा एउटा मात्र बुदा समेटिएको छ। विषयविज्ञहरूले के पनि भन्दै आउनु भएको छ भने हामीले वातावरण र पर्यावरण संरक्षणलाई त्यति धेरै चासो र संवेदनशीलताका साथ हेर्ने गरेका छैनौं, यसकारण पनि हामी वर्षेनी प्रदूषणको चपेटामा पर्दै आएका छौं भनेर पनि भन्दै आउनु भएको छ। यो विषय के कति यथार्थपरक छ? अब आगामी दिनमा एउटा राष्ट्रिय योजनाकै रूपमा यो वातावरण संरक्षण प्रदूषण नियन्त्रणलाई अगाडि बढ़ाउनु पर्ने हो कि के हो, के लाग्छ यहाँलाई?
निश्चय पनि तपाईँले सही कुरा भन्नुभयो, यो वायु प्रदूषण भनेको नयाँ कुरा होइन नि त, 4-5 वर्ष अगाडि नै पनि हामीले चाहिँ 4 दिन विद्यालय बन्द गरेका थियौँ यस्तै गरिकन प्रदूषण बढेकोले, र प्रदूषण नहुँदाखेरि के हुन्छ भनेर पनि हामीले देखेका थियौँ कोभिडको बेलामा, जब चाहिँ प्रदूषण एकदम कम थियो सबैले वाह वाह भनेर भनेको थियो, शरीरलाई पनि अलिकति फाइदा भएको थियो, यद्यपि कोभिडको समस्या त छँदै थियो यसरी। र अहिले भर्खर मैले हेर्दै थिएँ हिमाल खबर पत्रिकाको पहिलो अङ्क, आजभन्दा 38 वर्ष प्रकाशन भएको अङ्कै कभर स्टोरीमा द भ्याली चोक्स अथवा काठमाडौँ उपत्यकालाई उकुस मुकुस भइरहेछ भनेर लेखिएको थियो। त्यस बेलादेखि नै विभिन्न अध्ययनहरू भएको छन् तर हामीले त्यसमा लगानी गरेका छैनौँ, स्वच्छ वायुलाई हामीले प्राथमिकतामा राखेका छैनौँ। अब आउने बजेटमा के गर्नु पर्यो भन्दाखेरि यसमा लगानी राख्नु पर्यो, यसमा बजेट गर्नु पर्यो। त्यो भनेको के हो त भन्दाखेरि हामीलाई यो वायु प्रदूषण कहाँबाट भइरहेछ, कति छ भनेर थाहा छ, त्यो डेटाहरू थाहा छ, अब त्यसको सल्युसन के हो, त्यसको समाधानको उपाय के हो त्यो पनि थाहा छ। जस्तै भनौँ न, सबभन्दा बढी वायु प्रदूषण कहाँबाट हुन्छ भन्दाखेरि मान्छेहरूको भान्साबाट हुन्छ, आधाभन्दा बढी घरहरूमा अहिले पनि दाउरा गुइँठा जस्ता इन्धन प्रयोग गर्छन्, परम्परागत चुलो छ, त्यसमा सुधार गर्न सकिन्छ, त्यसमा सुधार गर्न आवश्यक छ, सुधारिएको चुलो विद्युतीय चुलोहरूलाई व्यापक प्रवर्धन गर्नुपर्नेछ, एउटा त्यो भयो। दोस्रो, यातायातको साधनबाट हुन्छ, यातायातको साधनमा गाडीको संख्या एकदम तीव्र गतिले बढिरहेछ, अहिले हामीले प्रवर्धन गर्नुपर्ने भनेको सार्वजनिक यातायात, र त्यो पनि सार्वजनिक यातायातलाई विद्युतीकरण गर्नुपर्ने आवश्यक छ, त्यहाँनिर लगानीको आवश्यक छ र बजेटको आवश्यक छ। त्यसै गरिकन उद्योगहरूमा अहिले सिमेन्ट उद्योग भयो होइन, इँटा उद्योग भयो, धेरै उद्योगहरूमा कोइला धेरै प्रयोग गर्छ, त्यो कोइलाको साटोमा हामीले यदि हाम्रै वन जङ्गलमा जुन थुप्रेर बसेका यो पात पतिङ्गरहरू छन् त्यसबाट बनेका ब्रिकेट अथवा पेलेट्स भन्छौँ, बायो पेलेट्स, त्यसलाई प्रवर्धन गर्न सक्यो भने दुईटा फाइदा, एउटा वन जङ्गलको डढेलो पनि नियन्त्रण गर्न सजिलो हुने भयो, दोस्रो उद्योगहरूको पनि प्रदूषण कम हुने भयो, कोइलाको प्रदूषण कम हुने भयो, र तेस्रो भन्ने नै हो भने हाम्रो अर्थतन्त्रलाई पनि फाइदा हुने भयो। भन्नाले त्यस्ता बायो पेलेट उद्योगहरू जुन नेपालमा छन् त्यसलाई प्रवर्धन गर्ने खालका लगानी गर्नुपर्ने भयो, र साथसाथै डढेलो लागिहाल्यो भने के गर्ने त भन्दाखेरि गाउँघरमा अथवा सहरमै भनौँ समुदाय स्तरमा आगो लागिहाल्यो भने शान्तिमा आगो निभाउने क्षमताको वृद्धि गर्नु पर्यो, त्यसको लागि चाहिने सरसामान समुदाय स्तरमै उपलब्ध हुनु पर्यो, त्यसमा लगानी गर्नुपर्ने हुन्छ। त्यसैले लगानी गर्नुपर्ने ठाउँहरू छन्, गर्न सक्ने र गर्नुपर्ने कामहरू हामीलाई थाहा छ, त्यसलाई तपाईँले अघि भन्नुभयो जस्तै योजनाबद्ध रूपमा राखेर एउटा देशकै लागि वायु गुणस्तर व्यवस्थापन योजना बनाउनु पर्छ र त्यसमा लगानी गर्नुपर्छ। अब 3 महिना अगाडि नै वातावरण मन्त्रालयले त्यसमा निर्णय पनि गरिसकेका छ, मन्त्री परिषद निर्णय छ, तर त्यसलाई सकेसम्म चाँडो गर्नु पर्यो र यही वर्ष त्यसमा लगानी गरेर त्यसलाई कार्यान्वयन तहमा लानुपर्छ।
हाम्रा नदी नालाहरू पनि प्रदूषित अवस्थामा रहेका छन्। सड़कबाट दैनिक रूपमा ठूलो परिमाणमा धूलो उड़िरहेको देखिन्छ। पुराना सवारी साधनको विषयलाई त यहाँले उत्थान नै गरिसक्नु भएको छ, तर हामी कहाँ उद्योग धन्दाहरू त्यति धेरै संख्यामा छैनन्। उद्योग धन्दाबाट निस्कने धुवा धूलोको कारणलाई त्यति आधार बनाउन सकिने अवस्था छैन भनेर विज्ञहरूले पनि भन्दै आउनु भएको छ। हामीले साना साना पहल गर्यौं भने यो वायु प्रदूषणलाई नियन्त्रण गर्न सक्छौ भनेर पनि भनिरहेको अवस्था छ, तर यिनै साना साना काम नहुँदाखेरि अहिले जुन हामी वायु प्रदूषणको चपेटामा परेका छौं र यसले ठूलो खतरा समेत निम्त्याउन सक्ने भनेर चेतावनी आइरहेको अवस्था पनि छ, यी साना कुराहरूलाई समग्रमा सही तरिकाबाट कसरी व्यवस्थापन गर्न सकिन्छ, कुन निकायको यसमा महत्वपूर्ण भूमिका हुन्छ, सम्बद्ध पक्षले आफ्नो के कस्तो दायित्व निर्वाह गर्नुपर्छ जस्तो लाग्छ? यहाँलाई नागरिकको तहबाट हुन सक्छ, सरकारवालाको तहबाट हुन सक्छ, त्यसै गरी सरकारका तर्फबाट हुन सक्छ। यो विषयमा
सही भन्नुभयो, अहिले वायु प्रदूषणमा जुन काम हुन सकेको छैन भन्छौँ हामी, त्यसको एउटा कारण के हो भन्दाखेरि वायु प्रदूषण नियन्त्रण गर्ने भूमिका कसको हो भन्दाखेरि धेरै निकायहरूको त्यसमा संलग्न छन्, जस्तै स्वास्थ्य मन्त्रालय छ अथवा नगरपालिकाहरू छन्, यसै गरिकन वातावरण मन्त्रालय छ, बाटोहरू हेर्ने सड़क विभाग छ इत्यादि। समन्वय नहुँदाखेरि पनि समस्या हुन्छ, अथवा यसको नेतृत्व गर्ने निकाय को हो भनेर पहिचान नहुँदाखेरि पनि अलिकति समस्या भएको छ। मेरो विचारमा यसको नेतृत्व गर्ने निकाय भनेको स्थानीय तह नै हुनुपर्छ अथवा नगरपालिका तह हुनुपर्छ, किन भन्दाखेरि नगरपालिकामा आएर धेरै कुरा ठोकिन्छ। मानिसहरूलाई पनि नगरपालिका भनेको सबभन्दा नजिकको सरकारी निकाय हो, नगरपालिकामा वडा अध्यक्ष मेयरहरूलाई धेरैले चिन्ने गर्छन्, सिंहदरबार अलिक टाढाको निकाय हो। नगरपालिकामा फेरि के हुन्छ भन्दाखेरि विभिन्न कामहरू नगरपालिका आफैले गरेर हुन्छ, जस्तै अहिले शिक्षा पनि नगरपालिकाले हेर्छ भन्दाखेरि बालबालिकालाई के सिकाउने अथवा स्कुलहरू कहिले बन्द गर्ने अथवा स्कुलहरू कहिले खोल्ने, स्कुलहरूमा कस्तो खालको सिकाइ गर्ने भने त्यो नगरपालिकाले हेर्छ। त्यो मात्र होइन, बाटोमा फुटपाथ बनाउने होस् अथवा विभिन्न यो तपाईँले भर्खर नदीनालाको कुरा निकाल्नुभयो, नदीनालामा फोहोर फाल्ने काम पनि नगरपालिकाले गरिरहेको छ भन्दाखेरि फोहोर जलाउने काममा पनि नगरपालिकाको हात छ, त्यसलाई नियन्त्रण गर्न पनि नगरपालिकाले हेर्नुपर्ने हुन्छ। त्यसैले फोकस नगरपालिकामा हुनुपर्छ, तर प्रदेश सरकार र संघीय सरकारले त्यसमा सहयोगी भूमिका निभाउनुपर्छ। नगरपालिकामा धेरै कामहरू छन्, शिक्षा पनि हेर्नु पर्यो, कृषि पनि हेर्नु पर्यो, फोहोर व्यवस्थापन हेर्नु पर्यो इत्यादि। त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ, उपयुक्त नीति नियमहरू बनाएर सहयोग गर्नुपर्छ, र साथसाथै प्रदेश सरकारको पनि भूमिका हुन्छ, किन भन्दाखेरि वन जंगलको व्यवस्थापन त प्रदेश सरकारले हेरेर हुन्छ, धेरै जसो यातायातको कार्यालय प्रदेश सरकार अन्तर्गत छ, त्यसैले सबै सरकारहरू जिम्मेवार छ, तर सरकारको तर्फबाट मात्र गरेर हुँदैन, यसमा हामी सबैको आफ्नो आफ्नो जिम्मेवारी छ। जस्तै भनौँ न, प्रदूषण कसले गरिरहेको छ, फोहोर कसले गरिरहेको छ, बालिरहेको छ भन्दाखेरि मानिसहरू स्वयंले गरिरहेको छ, त्यहाँनिरबाट सुरु गर्नुहुन्छ, पर्ने हुन्छ घर घरमा आफ्नो फोहोर नजलाउने, आफूसँग मोटरसाइकल छ गाडी छ भयो त्यसको नियमित सर्भिसिङ गर्ने, अथवा सकेसम्म चढ्दै नचढ्ने, हिँड्ने साइकल चढ्ने अथवा सार्वजनिक यातायात चढ्ने पानी बसाल्ने जस्ता कामहरू घर घरमा गर्न सकिन्छ, घर घरमा गर्न आवश्यक छ र संस्थागत रूपमा पनि गर्न सक्छौँ। जस्तै अहिले पनि धेरै फोहोर जलाउने काम कहाँ हुन्छ त भन्दाखेरि विभिन्न कार्यालयहरूमा पनि हुने गर्छ, कागज पत्रहरू त्यसै जलाइदिन्छन् होइन, त्यसमा पनि समस्या छ, र साथसाथै सरकारले पनि आफ्नो नीतिहरूमा पनि परिवर्तन गर्नुपर्ने छ। जस्तै उदाहरणको लागि म दुई तिनवटा कुरा गर्छु, अहिले नै हामीले भनिरहेछौँ कि यातायात क्षेत्रबाट प्रदूषण भइरहेछ भनेर, तर यातायात क्षेत्रलाई व्यवस्थापन गर्नको लागि कुनै योजना खास आएको छैन, कुनै सरकारको लगानी छैन। यातायात क्षेत्रमा पनि विशेष गरिकन सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नुपर्ने छ, सार्वजनिक यातायात अहिले अस्त व्यस्त छ, जसले गर्दाखेरि धेरै मानिसहरू सार्वजनिक यातायात चढ्न रुचाउँदैनन् र मोटरसाइकल किन्नेतर्फ लाग्छन्, ब्याङ्कबाट लोन लिएर भए पनि मोटरसाइकल किन्छु भन्छन् र त्यसले प्रदूषण थपिरहेछ। सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सके र त्यसलाई विद्युतीकरण गर्न सके भने धेरै मात्रामा प्रदूषण घटाउन सकिन्छ, तर त्यसलाई विद्युतीकरण गर्नको लागि सरकारले उपयुक्त नियम ल्याउनु पर्यो। जस्तै उदाहरणको लागि भर्खरै सरकारले के गर्यो अथवा नेपाल राष्ट्र ब्याङ्कले के गर्यो भन्दाखेरि विद्युतीय गाडीहरू किन्नेको लागि जुन 80% लोन लिन सक्थ्यो, ऋण लिन सक्थ्यो, त्यसलाई घटाएर 60% बनायो। अब त्यसले निजी सवारी साधनलाई त धेरै असर नपर्ला, निजीहरूले किन्न सक्छ, त्यसको पैसा के अरे मोल पनि धेरै हुँदैन, तर ठुला बसहरू जुन धेरै नै महँगो छ त्यसलाई असर गर्छ, गरिसकेका छ। त्यसैले विद्युतीकरण गर्ने जुन सरकारको नीति त छ, तर कार्यक्रममा आएर त्यसले चाहिँ विवादास्पद नियमहरू जुन बनाउँछन् त्यसले एउटा समस्या ल्याएको छ। त्यसै गरिकन त्यो गाडीहरूलाई चार्ज गर्ने पूर्वाधार छैन। निजी गाडीलाई त म घरमा ल्याएर आफ्नै घरमा चार्ज गर्न सक्छु, तर बसलाई घरमा ल्याएर चार्ज गर्ने कुरा आउँदैन। बसहरूलाई चार्ज गर्नको लागि चार्जिङ स्टेसन चाहिन्छ, त्यो सरकारले उपलब्ध गराउनु पर्ने हुन्छ। आफ्नो बस स्टपहरूमा जस्तै काठमाडौँमा हो भने गङ्गबुकको बस स्टपमा गर्न सकिन्छ, अथवा हाम्रो त्यो पुरानो ट्रली बसको डिपो त्यतिकै परिरहेछ बानेश्वरमा, त्यहाँनिर गर्न सकिन्छ।
यहाँले भनिरहेकै सन्दर्भमा मैले एउटा प्रसंगलाई जोड्न चाहे, अब संविधानले यो स्वच्छ वातावरणको हकलाई समेत प्रत्याभूत गरेको छ, हामीसँग राम्रो वातावरण सम्बन्धी कानूनहरू पनि रहेका छन्, तर कानूनको कार्यान्वयनमा संविधानले गरेको व्यवस्था कार्यान्वयनमा केही समस्या देखिएको छ। कानूनी र नीतिगत हिसाबले राम्रा व्यवस्था गरिए पनि कार्यान्वयन नहुँदा समस्या आएका कुराहरू पनि विषय विज्ञहरूले बताउँदै आउनु भएको छ, जनस्तरबाट पनि त्यो गुनासो सुनिँदै आएको छ। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, यहाँले नीतिगत कुरालाई जोड़ दिँदै हुनुहुन्थ्यो, मैले यसमा यो संवैधानिक र कानूनी व्यवस्थालाई पनि थप गरे।
निश्चय पनि यो महत्वपूर्ण कुरा हो र सरकारले यसमा हेर्नुपर्ने छ। कानूनी व्यवस्था छ नभए होइन, तर कार्यान्वयनमा फितलो भएको छ, त्यो तपाईँले पनि भन्नुभयो, यो सबैले चाहिँ अनुभव गरे हो। त्यो कानूनी व्यवस्थालाई यो कार्यान्वयन गर्नको लागि कानूनलाई त्यो व्यवस्थालाई कार्यक्रममा राख्नु सक्नु पर्यो, बजेट त्यसमा उपलब्ध गराउनु पर्यो, त्यहाँनिर सरकारले ध्यान दिनुपर्ने हुन्छ। केही कुराहरू सरल कुराहरू छन्, जस्तै भनौँ न गाडीको धुवा नाप गर्ने भन्ने कुरा अथवा त्यसको कानुन त्यसको मापदण्ड आजभन्दा 30 वर्ष अगाडि नै आइसकेका छन्, र जुन यो हरियो स्टिकर दिने प्रणाली त्यति बेला नै सुरु भइसकेका हो, र त्यसले प्रदूषण कम गर्न सक्छ यदि त्यो प्रभावकारी भयो भने। तर हामीले के गर्दा छौँ, हरियो स्टिकर दिन्छौँ अथवा त्यो पनि वर्षको एकचोटि गरेर लिन्छन्, सार्वजनिक यातायातका गाडीहरूले वर्षको 2 चोटि लिन्छन्, तर त्यसपछि जाँच हुँदैन, राम्रोसँग हुँदैन, अहिले बल्ल अलिअलि हुन थालेको छ, त्यसलाई प्रभावकारी बनाउनु पर्यो। दोस्रो भनेको केही नयाँ कानून अथवा कानुनी व्यवस्थाहरू पनि चाहिन्छ। जस्तै भनौँ न वायु प्रदूषणकै कुरा गर्दाखेरि वायु प्रदूषण सम्बन्धी एउटा कानुन भए भने सजिलो हुन्छ होला मेरो विचारमा, किनभने यो यसका प्रावधानहरू विभिन्न ठाउँमा छरेर रहेका छन्, यो व्यवस्थापन गर्ने निकाय पनि एउटा ठ्याक्कै छैन, छरेर बचेका छ, त्यसैले कुन निकायले के गर्ने भन्ने क्लियर बनाउनलाई पनि कानुनी संरचनाहरू अथवा त्यसका अहिले भएकै कानुनका नियमावलीहरू बनाउन आवश्यक छ। त्यसैले दुईटा कुरा, एउटा केही नयाँ नियमावलीहरू बनाउन आवश्यक छ, कानुनहरू बनाउन आवश्यक छ, तर अधिकांश चाहिँ भएकै कानुनको कार्यान्वयनमा जोड दिन आवश्यक छ। र जहाँसम्म तपाईँले संविधानको कुरा निकाल्नुभयो, हो संविधानले बाँच्न पाउने स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सबैलाई दिएको छ, तर त्यसलाई अनुभव गर्न पाएको छैनौँ हामी। त्यो संविधानमा भएको कुरालाई कसरी चाहिँ हाम्रो नीति कार्यक्रममा राख्ने भन्ने कुरामा चाहिँ खासै कुरा भएको छैन, खालि संविधानमा राख्यो, त्यो हाम्रो अधिकार भनेको के हो, त्यसलाई कसरी दिने भन्ने कुरामा थप बहस छलफल र त्यसमा कार्यक्रमहरू आउने आवश्यक छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
यहाँलाई पनि यो विषय उठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
आजको अन्तरसंवादमा हामीले वातावरण प्रदूषणको विषयमा केन्द्रित भएर वातावरणविद भूषण तुलाधरसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।